چلیے آگے بڑھتے ہیں. توبہ و استغفار کی حقیقت, یعنی لوگوں کی توبہ کے بارے میں کیا مس کانسیپشنز ہیں, کیا غلط کانسیپٹ ہیں, تو اس کو ہم اس ٹاپک میں انشاءاللہ ڈسکس کریں گے. اسباب کے بارے میں بندہ اپنے نفس کے مغالطہ اور دھوکے سے بہت ہوشیار رہے. اور اب یاد رکھیے گا کہ ہم جتنے بھی کلیور ہوں, جتنے بھی اسمارٹ ہوں, ریلی ہم لوگوں کی چیٹنگ کو سمجھ جاتے ہیں کہ کون ہمیں چیٹ کر رہا ہے, کون ہمیں دھوکہ دے رہا ہے, لیکن ہم اپنے نفس کے دھوکے کو پہچاننے سے قاصر ہیں. اور اس کی کیا دلیل ملتی ہے؟ کوئی آپ کے مائنڈ میں آیت آ رہی ہے؟ جی, اللہ رب العزت بالکل شروع میں پہلی پارا کے پہلی ہی آیات ہیں, شروع کی آیات ہیں, جس میں اللہ تعالیٰ کیا فرماتے ہیں, وَمَا يَخْدَعُونَ إِلَّا أَنفُسَهُمْ وَمَا يَشْعُرُونَ, کہ وہ اپنے آپ کو ہی دھوکہ دے رہے ہوتے ہیں لیکن وہ شعور نہیں رکھتے, کیونکہ انہیں لگتا ہی نہیں ہے کہ ہم اپنے آپ کو بھی دھوکہ دے سکتے ہیں. اس گھر کو آگ لگ گئی گھر کے چراغ سے, بہت سے انسان, اور بہت سے نہیں ہر انسان جو جہنم کا ایندھن بنے گا وہ اپنے اعمال کی وجہ سے ہی بنے گا, اپنے دھوکوں کے بنا پر. تو اس سے بچنے کی پوری کوشش کریں کہ یہ ایک اہم معاملہ اور نازک ترین امر ہے. کیا؟ کہ انسان کا نفس اسے دھوکہ نہ دے جائے, کیونکہ ہر بندہ اس امر کو اچھی طرح جانتا سمجھتا ہے کہ معصیت و نافرمانی, غفلت اور اللہ کو فراموش کرنا اس کے حق میں خطرناک امر ہے, اس کی تباہی و ہلاکت کا موجب ہے, اس کی دنیا اور آخرت کی تباہی کا ذریعہ ہے. لیکن پھر بھی بندے کا نفس اسے دھوکہ اور فریب دیتا رہتا ہے, اور یہ دھوکہ اور فریب کبھی اللہ کے عفو و درگزر اور مغفرت و بخشش کی امید پر ہوتا ہے, اور کبھی زیادتی توبہ و استغفار کے بھروسے پر, اور کبھی ادنا درجے کے مستحبات کے بھروسے پر, اور کبھی علم و منزلت کے دھوکے پر, کبھی تقدیر کی آڑ لے کر, کبھی اپنے جیسے لوگوں کے اعمال و کردار کو دلیل کی راہ بنا کر, کبھی ان لوگوں کے اقتداء کی بنا پر جو ریاست و امارت, جاہ و منزلت کے فتنے میں پڑ کر دنیا کے عوض اپنا دین برباد کر چکے ہیں. اور بعض لوگ یہ خیال کرتے ہیں کہ ابھی تو جو چاہو کر لو, پھر استغفر اللہ کہہ کے معاف کرا لیں گے. تو یہ ساری جسٹیفیکیشنز ہیں جو میں اور آپ اپنے آپ کو دیتے ہیں. علامہ ابن القیم رحمہ اللہ فرماتے ہیں کہ ایک فقیہ ایک روز مجھ سے کہنے لگا, میں تو سارے کام کر گزرتا ہوں, اس کے بعد 100 مرتبہ سبحان اللہ و بحمدہ پڑھ لیا کرتا ہوں, سارے گناہ معاف ہو جاتے ہیں. اور استدلال میں یہ حدیث بیان کر دی, من قال فی یوم سبحان اللہ و بحمدہ 100 مرة حطت خطایاہ ولو کانت مثل زبد البحر, کہ جو آدمی ایک دن میں 100 مرتبہ سبحان اللہ و بحمدہ پڑھ لیا کرے گا اس کے سارے گناہ معاف ہو جائیں گے, اگرچہ وہ سمندر کی جھاگ کے برابر ہی کیوں نہ ہو. ایک مکہ کا باشندہ مجھ سے کہنے لگا, ہم سے کوئی گناہ ہو جاتا ہے تو غسل کر کے خانہ کعبہ کا طواف کر لیتے ہیں, اس سے تمام گناہ معاف ہو جاتے ہیں. ایک اور صاحب کہنے لگے کہ رسول اللہ کی یہ حدیث صحیح ہے, آپ نے فرمایا, بندہ گناہ کرتا ہے, اس کے بعد وہ کہتا ہے, اے پروردگار مجھ سے گناہ ہو گیا, معاف فرما, اللہ اس کا گناہ معاف کر دیتا ہے. کچھ عرصہ رک کر پھر گناہ کرتا ہے, پھر بارگاہ الہی میں رجوع کرتا اور کہتا ہے, اے پروردگار مجھ سے خطا ہو گئی, تو معاف فرما دے. اللہ تعالیٰ فرماتا ہے, میرا یہ بندہ جانتا ہے کہ اس کا کوئی رب ہے جو گناہ کو معاف بھی کر سکتا ہے اور گرفت بھی کر سکتا ہے. اس بندے کا گناہ میں نے معاف کر دیا, اب اس کا جو جی چاہے کرے. اور یہ حدیث بیان کرنے کے بعد وہ کہنے لگا, مجھے اس میں ذرا برابر بھی شک نہیں کہ میرا ایک پروردگار ہے جو گناہوں کی مغفرت کر سکتا ہے اور گرفت بھی کر سکتا ہے. تو اس قسم کے لوگ بسا اوقات इस तरह की उम्मीद और रजा की टैक्स से चिमटे रहते हैं और इन्हीं पर तकिया कर लेते हैं और दोनों हाथों से इस किस्म के नुसूस को थाम लेते हैं। अगर इस किस्म के लोगों पर गुनाहों और गुनाहों की इन्हिमाक पर मुलामत की जाती है तो वो अल्लाह ताला की वसत रहमत अफू मफ़िरत और उम्मीद और रजा की सारी नुसूस हमारे सामने रख देते हैं। और फिर जाहिल बेइल्म लोग तो कुछ अजीब और गरीब ही बातें कहा करते हैं। चुनाचे किसी ने कहा है, जब तुम्हें करीम बख्शिश करने वाले की बारगाह में हाजिरी देनी है तो फिर जिस कदर भी हो सके गुनाह कर लो। इन हुम इल्ला यज़ुन्नून, है ना, सिर्फ गुमान। यानी बास कहते हैं कि गुनाहों से इज्तनाब करना अल्लाह ताला की वसत रहमत और वसत अफू करम और वसत मग़फ़िरत और बख्शिश से बेखबरी है। यानी अगर इंसान बहुत बच के रह रहा है, छोटे छोटे गुनाह को बड़ा समझ रहा है, बहुत एफर्ट्स कर रहा है, तो इट्स मीन कि वो अल्लाह की रहमत से नाउमीद है और अल्लाह की रहमत और मग़फ़िरत और बख्शिश से बेखबर है। कोई कहता है कि गुनाहों से बास रहना अल्लाह की मग़फ़िरत के ख़िलाफ़ वर्जी और उसकी शान करीमी की तौहीन है। मोहम्मद बिन हज़म रहिमहुल्लाह कहते हैं कि मैंने कुछ लोगों को दुआ में ये कहते सुना है कि ए अल्लाह, मैं असमत व बेगुनाही से तेरी पनाह चाहता हूँ, और फिर तुम्हें बहुत से लोग मिलेंगे जो मसला खैर क़दर से अपना ताल्लुक़ और रिश्ता जोड़ बैठते हैं और साफ साफ कहते हैं कि बंदा अपने अफ़ाल और आमाल में बिल्कुल बेअख्तियार और मासी और गुनाह के इर्तकाब में मजबूर महज है। यानी वो खुद कुछ भी नहीं कर सकता, बस जो अल्लाह चाहे वही होगा। और इन्हीं लोगों में से बास मसला अर्जा के फरेब में मुब्तला हैं और कहते हैं कि ईमान सिर्फ तस्दीक के कल्ब का नाम है, आमाल को ईमान से कोई ताल्लुक और वास्ता नहीं। फासिक से फासिक तरीन आदमी का ईमान और जिब्रील और मिकाइल का ईमान बराबर है। इन्हीं में बहुत से लोग हैं जो फ़ुक़रा और सालेह और नेकबख्त बंदों की मोहब्बत, उनकी कब्रों की ज़ियारत, उनके सामने तदर्रो जारी करने, उनकी सिफारिश हासिल करने और बारगाह इलाही में उनका वसीला लेने और उनके हुकूक और हुरमत का वास्ता देकर मांगने के चक्कर में पड़े हुए हैं। कुछ लोग अपने आबाओ अजदाद असलाफ और बुज़ुर्गों की अजमत और तकद्दस के फरेब में मुब्तला हैं कि मेरे बाप दादा बड़े रुतबे वाले थे, बड़े नेक थे, हम भी बख्श दिए जाएंगे, है ना। जिस तरह सलातीन और मुलूक अपने मुकर्रबीन औलाद और अपने कराबतदारों को इस दुनिया में जराइम और लफ्जिशों से माफ़ फरमा देते हैं, इन्हें सिफारिश कर देते हैं ना, तो इसी तरह कल क़यामत वाले दिन अल्लाह के सामने भी जो हमारे लीडर हैं, हमारे सरदार हैं और हमारे असलाफ और बुज़ुर्ग हैं, वो हमें छुड़ा लेंगे। फिर इसी तरह बास फरेब खोर्दा इस चक्कर में पड़े हुए हैं कि बंदे के अजाब से अल्लाह ताला बिल्कुल मुस्तग़ना है। बंदे को अजाब देने से उसके मिल्क और खुदाई में कोई इजाफा नहीं होता और बंदे पर रहम करम करने से उसकी मिल्क और खुदाई में कोई कमी नहीं होती। और फिर कहता है उसकी रहमत का मैं मोहताज हूँ और वो बहुत बड़ा गनी है। अगर कोई फ़कीर और मिस्कीन, मजबूर और मोहताज किसी ऐसे आदमी के दर पर पहुँचता है जिसके दर पर पानी की नहर बह रही हो और अपनी प्यास बुझाना चाहता है तो हरगिज़ हरगिज़ उसे माना नहीं करेंगे। बस अल्लाह ताला तो सबसे बड़ा करीम और सबसे ज़्यादा वसी रहमत वाला है। मग़फ़िरत और बख्शिश से उसके मिल्क को खुदाई में कोई कमी नहीं होती और अजाब देने से उसके मिल्क में कोई इजाफा नहीं होता। फिर वो अपने बंदों की मग़फ़िरत क्यों नहीं करेगा। देख लें, ये सारी थॉट्स हैं और सिर्फ थॉट्स नहीं हैं, ये अकीदा बन चुका है और हर दूसरा इंसान इस गलत अकीदे का पैरोकार है। अगर आप सुन रहे हैं और आप में इस तरह की थॉट्स और इस तरह के मिसकॉन्सेप्शंस नहीं हैं तो आप अल्लाह का शुक्र अदा कीजिए। लेकिन हमने बहुत से लोगों को फेस करना है ज़िंदगी के किसी न किसी मरहले में, तो इसलिए अपना नॉलेज इंक्रीज करने के लिए भी ज़रूर सुने। پھر اسی طرح دیکھیں بعض ناقص العقل اور فاسد الفہم تو اپنی غلط فہمی کی بنا پر قرآن و سنت کی بعض نصوص پر تکیہ لگائے بیٹھتے ہیں. مثلاً کچھ لوگ اس آیت پر تکیہ کر کے ارتکاب جرائم پر جری و نڈر ہو کر بیٹھتے ہیں. کون سی آیت پہ؟ وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى، اور اے پیغمبر تمہارا پروردگار بہت جلد تم کو اتنا دے گا کہ تم خوش ہو جاؤ گے. یہ آیت پیش کرنے کے بعد کہتے ہیں کہ رسول اللہ کبھی اس بات پر راضی نہ ہوں گے کہ آپ کی امت میں سے ایک آدمی بھی جہنم میں جائے. ان لوگوں کا یہ کہنا اور ایسا سمجھنا بدترین قسم کی جہالت اور ایک رسوا کن بہتان ہے. بھائی دیکھیں، رسول اللہ تو اسی بات سے راضی ہوں گے جس سے اللہ تعالیٰ راضی اور خوش ہوں گے، اور جب اللہ تعالیٰ کی رضامندی اسی میں ہے کہ وہ ظالموں، خائنوں، بد کرداروں اور کبیرہ گناہوں پر اصرار کرنے والے کو عذاب میں مبتلا کر دے، تو پھر حاشا للہ یہ کس طرح ہو سکتا ہے کہ اس کا رسول اس بات سے راضی اور خوش ہو جس سے اللہ تعالیٰ راضی نہیں ہے. پھر اسی طرح کچھ لوگ اس آیت پر تکیہ کر بیٹھتے ہیں، ان اللہ یغفر الذنوب جمیعا، کہ اللہ سارے گناہوں کو معاف کر دیتا ہے، اور اسی طرح اس آیت میں شرک بھی داخل ہے. تو اٹس مین شرک بھی کر لیں، کبیرہ گناہ بھی کر لیں، شراب بھی پی لیں، سود بھی لے لیں، والدین کی نافرمانی بھی کر لیں، جو کرنا ہے کر لیں. بھائی اللہ تعالیٰ نے تو قرآن میں مینشن کر دیا جمیعا، سارے کے سارے گناہ معاف ہو جائیں گے. صغیرہ کبیرہ کا جو ڈفرینس ہے اس کو بھول جاؤ یہ آیت پڑھ کے. تو سوال ریز ہوتا ہے کہ جو انسان یہ آیت پڑھتا ہے، کیا وہ سورہ نساء کی یہ آیت نہیں پڑھتا، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، اللہ تعالیٰ قطعاً نہ بخشے گا اس کا شرک، یعنی جس نے اس کے ساتھ شریک مقرر کیا. اور پھر اسی طرح بعض لوگ اس آیت کو ریفرنس بنا کے پیش کرتے ہیں، یا ایھا الانسان ما غرک بربک الکریم، اے آدم ذات تجھے کس چیز نے اپنے رب کریم سے بہکایا، کہ اللہ کی رحمت اور مغفرت کو جاننے کے بعد بھی تم دھوکے میں مبتلا ہو گئے. تو اس طرح کی دیگر بہت سی ایسی آیات ہیں جو نفس کی پیروی کرنے والے اور جو گناہوں پر اصرار کرنے والے ان آیات کو جسٹیفیکیشن کے طور پر پیش کرتے ہیں. تو یہ ٹاپک تھوڑا لینتھی ہے، انشاءاللہ کل بھی ہم اسی کو کور کریں گے. خلاصہ آج کے جو ہماری ٹاک ہے اس کے دو پارٹس تھے. پہلے ہم نے دیکھا کہ ہمارے عمل پر ہی ہماری تقدیر منحصر ہے، جیسے ہمارے اعمال ہوں گی ویسے ہی ہماری تقدیر ہوگی. دوسری چیز جو ہم نے آج دیکھی کہ توبہ استغفار کی حقیقت کیا ہے. بعض لوگ بہت افراد پہ چلے گئے ہیں اور کس طرح قرآنی آیات کو دلیل بنا کر پیش کرتے ہیں، احادیث کو حجت بنا کر پیش کرتے ہیں. انشاءاللہ یہاں سے آگے کل کنٹینیو کریں گے. جزاک اللہ خیرا کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.